चीजें हैं, यूरोपियन जो सेंट्रल बैंक है और दूसरे जो ममालिक हैं जिनसे उन्होंने कर्ज लिया हुआ है, उन्होंने बड़ा हार्ड किस्म का एक इस वक्त अपना स्टैंड लिया हुआ है कि जब तक आप अपने ये जो डेट टू जीडीपी रेशियो है इसको कम नहीं करते, जब तक अपना जो बजट डेफिसिट उसको नहीं कंट्रोल करते, तो फिर हमसे उम्मीद ना रखें। बल्कि IMF ने भी उनको वार्न किया है कि अगर ये आप लोगों ने ना माना तो आपके लिए मसाइल बहुत ज्यादा हैं, और मसाइल इस तरह के होंगे कि फिर यूरोप, ये जो यूरोपियन यूनियन है ग्रीक, तो उसमें से उसको यूरो जोन से निकलना पड़ेगा, और ये जो यूरो करेंसी है वो भी उसको छोड़नी पड़ेगी। उस सूरत में वक्ती तौर पर तो उसको रिलीफ मिल जाएगा, लेकिन लॉन्ग टर्म में फिर दोबारा जो है वापस इस डेट क्राइसिस में वो फंस जाएगा। तो उसके सामने कोई ऑप्शन नहीं है, उसको ऑस्टेरिटी मेजर्स लेने होंगे ताकि वो अपने ये जो मसाइल हैं उनको हल कर सके।
तो डॉक्टर साहब ये बताइएगा, जो पिछला मुआशी बहरान जिसका सामना किया पूरी दुनिया में, उसमें भी यूनान एक बड़ा फैक्टर रहा है। मैं ये नहीं कहता कि वो एक कुल्ली फैक्टर वो था, लेकिन उसने एक बड़ा अहम किरदार अदा किया। अभी भी कुछ रिपोर्ट्स ये आ रही थी कि जो चाइना की मार्केट है, चूँकि वो ऑलरेडी कुछ ऐसी सस्टेनेबल नहीं है और जल्द तहलील होने की अहलियत रखती है, तो वहाँ पे कुछ इम्पैक्ट हुआ है। लेकिन अगर चाइना पे होता है तो डेफिनेटली फिर पूरी इकोनॉमी पे दुनिया की असर तो पड़ता है। अमेरिका का ये कहना है, अमेरिका के वज़ीर ख़जाना का, कि हाँ वो चाइना की मार्केट का अदम इस्तेकाम हो या यूनान का बहरान हो, ये डायरेक्ट इम्पैक्ट नहीं करता है अमरीकी मईशत को, लेकिन उस खत्े की मईशत पर उसके क्या असरात हो सकते हैं?
देखिए, चाइना जो है इस वक्त दुनिया की सेकंड बड़ी इकोनॉमी है और अमेरिका के साथ उसके बहुत ज्यादा लिंक है। ऑल्दो कि उसकी स्टॉक मार्केट का इतना ज्यादा लिंक नहीं है, लेकिन ओवरऑल अगर आप इंपोर्ट एक्सपोर्ट और दूसरे लिंकेजेस देखें तो वो बहुत ज्यादा है अमेरिका के साथ उसका लिंक। जो चाइना का क्राइसिस होगा तो उसका डेफिनेटली पूरी दुनिया पर असर पड़ेगा, लेकिन जो ग्रीक इकोनॉमी है वो इतनी बड़ी इकोनॉमी नहीं है, उसका वॉल्यूम भी छोटा है और वो रीजन के अंदर स्पेशली प्रॉब्लम क्रिएट कर सकती है यूरो जोन के अंदर, क्योंकि एक दफा अगर ये वाला क्राइसिस बढ़ता है और डिफॉल्ट की सिचुएशन आ जाती है, तो फिर ये है कि इसका देखा देखी दूसरे ममालिक जो हैं वो भी फिर यही रास्ता अडेप्ट करेंगे और उससे जो बड़ा क्राइसिस पैदा होगा वो अनकंट्रोलेबल हो जाएगा। इसलिए सारे मुल्कों की ख्वाहिश ये है कि इस क्राइसिस को यहीं खराब खत्म किया जाए ताकि इसका वो जो कंटेजियसनेस है वो आगे ना हो, ताकि बाकी ममालिक जो है उसके देखा देखी ये वाला असर ना ले लें और उससे फिर पूरी दुनिया जो है वो क्राइसिस में वापस ना आ जाए। तो मैं समझता हूँ कि इस वक्त ग्रीक इकॉनमी एक टेस्ट मॉडल है सारी दुनिया के लिए कि अगर इसको किसी तरीके से टैकल कर लिया जाता है और इसको ये जो मेजर्स लेके ये वापस अपने यूरो जोन में रह जाता है, तो फिर मैं समझता हूँ कि इससे वो जो बाकी मुल्कों के ऊपर एक नेगेटिव इम्पैक्ट आने वाला है वो मेरा ख्याल है इतना ज्यादा नहीं आ सके।
अब एक बड़ा जनरल सा सवाल है डॉक्टर साहब, यूनान ज़ाहिर यूरोप का हिस्सा है, अगर हम तीसरी दुनिया में या तरक्की पजीर दुनिया में बैठ के सोचते हैं तो यूरोप को लोग बहुत आइडियलाइज करते हैं। पिछले दिनों इवन फ्रांस की मईशत, उसको भी वहाँ पे वो चैलेंजेस रहे, जब पिछला क्राइसिस आया यूनान के अंदर तो ख़ास तौर पे स्पेन के अंदर इश्यूज रहे। ये बताइएगा कि बुनियादी वजूहात क्या हुई कि यूनान को, जिसके ऊपर शायद पॉपुलेशन का भी इतना बर्डन नहीं है अगर उसको मुवाजना किया जाए, तो वो क्लैप्स क्यों कर रही है या बार बार वो उसको कर्जों पर क्यों इन्हसार करना पड़ रहा है?
दरअसल मैंने आपको शुरू में ही जो स्टेटमेंट दी थी वो अभी भी बड़ी वैलिड है कि जिस वक्त आप अपने एक्सपेंसेस अपनी इनकम से ज्यादा बढ़ा लेते हैं और फिर बारो कर के मनी जिस वक्त आप फाइनेंस करते हैं अपनी कंजम्पशन, तो उस वक्त फिर आपके लिए मसाइल शुरू हो जाते हैं, यानी अपनी चादर से बढ़ के आप पैर फैला दें। अब जो लाइफ स्टाइल है, जिस तरीके से पेंशन का निजाम है और सोशल सिस्टम है यहाँ ग्रीक के, तो वो बड़े एक किस्म के लेवेज टाइप थे और उसकी वजह से
इम्बैलेंस क्रिएट हुआ। मुझे मालूम है कि चूंकि अब आपके इफ्तार का भी टाइम होने वाला है,
जो है ना इस तरह फैसिलिटेट किया जाता था जिसकी वजह से जो बजट डेफिसिट था वो बढ़ जाता था और वो ग्रीक गवर्नमेंट जो है वो भी कहती थी कि हम जो है इसको कंट्रोल नहीं करना है। तो बुनियादी तौर पर उन्होंने ये प्रॉब्लम खुद अपने तौर पर शुरू किया था। अगर वो ऑस्टेरिटी मेजर जिस वक्त उन्होंने देखा कि साइन खराब हो रहे हैं अगर उस वक्त ले लेते तो ये इतनी दूर तक नहीं जाना था। अब तो सिचुएशन इस हद तक बढ़ गई है कि उनके बैंक्स जो हैं अगर उनको ये लिक्विडिटी नहीं मिलती है, अगर वहां से पैसे नहीं आते हैं यूरोप सेंट्रल बैंक से, तो वहां तो डिफॉल्ट की सिचुएशन हो जाएगी, और अगर वो डिफॉल्ट होते हैं तो फिर साफ जाहिर है जो उसकी पेइंग पावर है यूनान की, वो बड़ी ज्यादा कंप्रोमाइज हो जाएगी। बड़ी बड़ी कंपनीज, एयरलाइंस, ये फार्मास्यूटिकल कंपनीज, इवन जो ये फूड रिलेटेड कंपनीज हैं, उन्होंने भी फिर इनको चीजें नहीं बेचनी है, और उससे क्राइसिस जो है वो बहुत शदीद सूरत हाल अख्तियार कर
जफर
सकता
साहब,
है।
आपको मुझे मालूम है कि जाना है अफ्तार के लिए, चंद सेकंड एक और उस पर डेवलपमेंट दीजिएगा, इकोनॉमी से रिलेटेड है अगरचे उसके पॉलिटिकल एस्पेक्ट पे हमने बाद में बात करनी है तफसील से। शंघाई तावन काउंसिल, उसका इजलास, और आपको मालूम है कि इन दिनों पाकिस्तान चाइना इकोनॉमिक कॉरिडोर, वो बहुत बड़ी प्रपोजल के तौर पे सामने है, प्रोजेक्ट के तौर पे सामने है, और ताज़ा तरीन जो इतलात आ रही हैं उसमें यह है कि भारत और पाकिस्तान दोनों को, ये भारत के ज़राए अब्लाग से ये रिपोर्ट हो रहा है, दोनों को मुस्तकिल रुकनियत दी गई है इस काउंसिल की, इसके क्या असरात आप देखते हैं दोनों मुल्कों के लिए?
देखिए, पाकिस्तान के लिए तो एक इसका बहुत पॉजिटिव असर इस लिहाज से है कि पाकिस्तान जो है वो इस रीजन में इस वक्त एक मतलब अच्छी परफॉर्मेंस दे रहा है, और जिस वक्त ये कॉरिडोर बन जाता है, ये इन्वेस्टमेंट आ जाती है, ये जो आगे जो दूसरे सेंट्रल एशियन ममालिक हैं उनके साथ ट्रेडिंग लिंक बन जाते हैं, चाइना के साथ जो है वो जो आपकी कॉस्ट है वो कम हो जाती है, तो पाकिस्तान जो है फिर एक सेंट्रल स्टेज ले सकता है। इसी तरह भारत जो है वो दुनिया की बड़ी इकोनॉमीज में शुमार होता है, इसलिए भारत को भी उस रीजन में इग्नोर नहीं किया जा सकता है, क्योंकि उसके भी जो लिंकेज है सारी दुनिया के साथ, बल्कि वो ब्रिक्स जो उसका हिस्सा है, और उसकी वजह से मेरा ख्याल है कि इस ये जो मुस्तकिल रुकनियत है, मेरा ख्याल है ये इस वक्त नेसेसिटी हो गई है कि इन दोनों ममालिक को जो है ऑन बोर्ड लिया जाए और इनको ये रुकनियत दी जाए।
बहुत
मेरा ख्याल है
शुक्रिया,
कि इसके बड़े पॉजिटिव असरात दोनों मुल्कों पर होंगे और रीजन में भी होंगे।
बहुत शुक्रिया डॉक्टर जफर मोइन नासिर साहब, डीन ऑफ बिजनेस पॉलिसीज़ अमेरिकन यूनिवर्सिटी, आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। और सामिन, इसी सेगमेंट में हमारे साथ मौजूद हैं नज़र अब्बास साहब, फॉर्मर एम्बेसडर, और शंघाई तावन काउंसिल उसमें होने वाली डेवलपमेंट्स पे खास तौर पे गहरी नज़रें रखे हुए हैं, उसको एनालाइज़ कर रहे हैं। नज़र अब्बास साहब, आपका बहुत शुक्रिया, आपने हमारे लिए वक्त निकाला है। शंघाई तावन काउंसिल, अब अगर हम सिर्फ इसके इकोनॉमिक एस्पेक्ट पे बात करें, इसका जो पॉलिटिकल पहलू है उस पर तो हम बाद में गुफ्तगू करेंगे, हमारे कुछ नेक्स्ट सेगमेंट में हम उस पर डिस्कस करने जा रहे हैं, लेकिन इकनॉमिक एस्पेक्ट, और यही सवाल जो डॉक्टर जफर मोइन नासिर साहब से भी मैंने किया, ताज़ा तरीन इतलात यही हैं जो ज़राए अब्लाग में आ रही हैं कि इंडिया और पाकिस्तान दोनों को मुस्तकिल रुकनियत दी जा रही है। पहले दोनों मुल्कों का क्या स्टेटस था और उनके लिए क्या बेनिफिट्स थे, अब मुस्तकिल रुकनियत के बाद उसको वो कैसे कैपिटलाइज कर सकते हैं?
जी असद साहब, आपका बहुत शुक्रिया, आपने मुझे अपने प्रोग्राम में शामिल किया।
वेलकम।
मैं थोड़ी सी बैकग्राउंड भी बता दूं कि मैं एम्बेसडर था किर्गिस्तान में जब इसकी इब्तदा हुई 1996 में, और दिलचस्प बात यह है, आपने जिक्र किया इकोनॉमिक पोर्शन का, वो भी मैं बयान करूंगा, लेकिन थोड़ी सी इसकी बैकग्राउंड वो ये है कि 1996 में पहली दफ़ा चीन और रूस और सेंट्रल एशियन रिपब्लिक के दरमियान मीटिंग हुई, वो इसलिए कि जैसे कि सामईन देख सकते हैं नक्शे पे कि चीन और सोवियत यूनियन की बहुत लंबी बॉर्डर थी जो कि अब तकसीम हो गई, कि अब चीन और रूस, और रूस के अलावा अब कजाकिस्तान, किर्गिस्तान और ताजिकिस्तान के साथ ये बॉर्डर बहुत लंबा बॉर्डर है, और जैसे आमतौर पे होता है कि बॉर्डर के कई कुछ तनाजात रहते हैं, तो उनको हल करने के लिए सबसे पहले मीटिंग हुई शंघाई में, और इसका इस मीटिंग पे एक ट्रीटी साइन की गई, और उस ट्रीटी का नाम था डीपनिंग मिलिट्री ट्रस्ट इन बॉर्डर एरियाज, और उस वक्त ये 5 मेंबर थे। फिर उसके बाद इसी को अगले साल, उस यानी कुछ सालों के बाद, इसको और ज़रा अपग्रेड किया गया, और फिर ट्रीटी ऑन रिडक्शन ऑफ मिलिट्री फोर्सेस इन बॉर्डर एरियाज ये साइन किया गया। लेकिन 2001 में दोबारा शंघाई में जब मीटिंग हुई तो ये 5, पहले ये कहलाते थे शंघाई 5, लेकिन उसके बाद 2001 में जब उज़्बेकिस्तान को भी शामिल किया गया, अगरचे उज़्बेकिस्तान की सरहद नहीं मिलती चीन से, लेकिन वो भी शामिल हुए, तो ये फिर उसके बाद बाकायदा शंघाई कोऑपरेशन ऑर्गेनाइजेशन बन गया। तो शुरू में तो जो इनका चार्टर है, जो चार्टर साइन हुआ था, उसमें ज्यादा توجہ تھی تین جس کو انہوں نے کہا تھری ایولز، ٹیررزم، سیپریٹزم اور ایکسٹریمزم. لیکن اب جیسے آپ نے کہا اب اس کا بہت دائرہ وسیع ہو چکا ہے اور اس کے ہر شعبے میں اس میں ترقی اور تعاون ہو رہا ہے، اور اکنامک جیسے آپ نے کہا اکنامک پہلو بہت امپورٹنٹ ہے، اس لیے کہ اب یہ شنگائی سکس کے بعد اب یہ شنگائی، آج شنگائی ایٹ ہو جائے گا ہندوستان اور پاکستان کے مستقل رکنیت کے بعد، اور تو یہ پوری دنیا کی آبادی کا نصف حصہ، یہ سارے جو آٹھ ملک ہیں ملا کے ان کا نصف حصہ بنتا ہے پوری دنیا کی آبادی. اور اگر آپ لینڈ ایریا دیکھیں تو بہت بڑا علاقہ ہے، اور اس میں آپس کے روابط ہر لحاظ سے، توانائی کے اعتبار سے، ٹرانسپورٹیشن کے اعتبار سے دیکھیں، سب بڑے اپنے آپ ان سب کے ممالک کے آپس کے یہ باہمی رابطے ہیں. تو اس لیے اکنامک پروگرس بہت زیادہ ہو سکتی ہے اور ہو بھی رہی ہے، لیکن آئندہ جب یہ باقاعدگی سے یہ آٹھ ملک ملا کریں گے جو ان کے چارٹر کے مطابق ہر سال ہیڈ آف اسٹیٹ کی، ہر سال ہیڈ آف گورنمنٹ کی، ہر سال فارن منسٹر کی میٹنگ ہوا کرتی ہیں، تو اکنامک ڈیولپمنٹ پہ بہت زور ہوگا، کیونکہ آج کل کی ضرورت جو سب ممالک کی یہی ہے کہ اپنے لوگوں کے لیے بہتر سے بہتر مواقع پیدا کیے جائیں تاکہ ان کی مالی حالت بہتر ہو، اور وہ تبھی ہو سکتا ہے جب کہ ممالک کے آپس میں اقتصادی روابط اور ٹریڈ زیادہ ہو. اور اس میں پاکستان کو بہت اچھی پوزیشن حاصل ہے. اس سے پہلے میں نے سنا کہ جو چائنا اور پاکستان کا کوریڈور، اکنامک کوریڈور ہے، وہ اس کا بڑا ایک خاص حصہ ہوگا. تو میں سمجھتا ہوں کہ یہ جو سمٹ اس وقت ہو رہی ہے اوفا میں، اس کے نتیجے میں پاکستان اور ہندوستان کی شمولیت کے بعد یہ سب پہلوؤں میں اور خاص طور پہ اقتصادی پہلو میں
بہت
نمایاں بہت زیادہ
اہمیت کی حامل ہے. بہت شکریہ نظر عباس صاحب، آپ نے اس کے پس منظر سے بھی ہمیں آگاہ کیا اور پھر اس کے ساتھ جو جڑے ہوئے مفادات ہیں تمام ان رکن ممالک کے اور جو اس کے اعزازی رکن ہیں یا اس ریجن کے اندر جو فورسز موجود ہیں، آپ کا بہت شکریہ، آپ نے اس کو ایکسپلین کیا ہمارے لیے. سامعین ایک بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے اور بات کریں گے ایران کے نیوکلیئر معاملے پہ ہونے والے ویانا میں مذاکرات. ابھی تک کوئی فیصلہ یا کسی معاہدے تک نہیں پہنچا جا سکا ہے، ڈیڈ لائنس کے بارے میں کچھ فرسٹریشن بھی ساؤنڈ ہو رہی ہے. کیسے؟ ایک بریک کے بعد بات کرتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
ہم جہانگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، پروڈیوسر ہے ہمارے ساتھ انجم ایرل گل اور ریشا خان، اسٹوڈیو میں ان کے ساتھ موجود ہیں ایمن رضوی اور اکبر نقوی، ہمارے انجینئرز ہیں جیکسن ویئرز اور ولیم انڈرائیڈے. اور پروگرام کے سلسلے میں ہم بات کریں گے ایران کے جوہری معاملات پہ. ویانا کے اندر کافی دنوں سے یہ مذاکرات جاری ہیں اور ایک کے بعد ایک ایکسٹینشن اس میں کرنا پڑ رہی ہے. امریکہ کے وزیر خارجہ جان کیری، وہ گزشتہ شام کچھ فرسٹریشن ساؤنڈ ہو رہی تھی ان کے ایک کمنٹ سے، جب انہوں نے یہ کہا تھا کہ مشکل فیصلے اگر نہیں کیے جاتے ہیں تو ان مذاکرات کے اندر جو شامل ہیں مذاکرات کار، وہ ہو سکتا ہے کہ وہ اس پروسیس کو ختم کرنے کے لیے تیار بیٹھے ہوں. اور دوسری جانب یہ ہے کہ جواد ظریف، ایران کے فارمر امبیسڈر، وہ یہاں پہ موجود تھے اور آج بھی انہوں نے بالکنی میں کھڑے ہو کے جرنلسٹ سے بات کی، اور ان کا یہ کہنا تھا ڈیڈ لائنز کے بارے میں جب ان سے اصرار کیا گیا تو انہوں نے بھی کہا کہ میرے سامنے کوئی ڈیڈ لائن نہیں ہے، وی نو ڈیڈ لائن، وی ڈونٹ ہیو ون، آئی وانٹ اے گڈ اگریمنٹ، ہم صرف اچھا معاہدہ اور اچھا کوئی اگریمنٹ چاہتے ہیں، میرے سامنے کوئی ایسی ڈیڈ لائن میں آپ کو نہیں بتا سکتا جو ہمارے سامنے موجود ہو. ہمارے ساتھ اس پہ انالیسز کے لیے موجود ہیں، ہمیں جوائن کیا جناب علی سرور نقوی صاحب نے، فاؤنڈنگ ایگزیکٹو ڈائریکٹر ہیں سینٹر فار انٹرنیشنل اسٹڈیز کے، فارمر امبیسڈر ہیں، اور افشاں بنگش ہمیں جوائن کر رہی ہیں، جرنلسٹ ہیں، لنڈن بیسڈ ہیں اور پی ایچ ڈی لوریٹ ہیں، کانفلکٹ اینڈ نان اسٹیٹ ایکٹرز اینڈ انٹرنیشنل لاز، یہ ان کے پسندیدہ موضوعات ہیں جس پہ وہ اپنا مقالہ بھی لکھ چکی ہیں اور وابستہ ہیں وہ یونیورسٹی آف ویسٹ منسٹر لندن سے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. امبیسڈر سرور نقوی صاحب, ویانا میں ایران کے جوہری مذاکرات, اگر اس پہ کوئی ڈیڈ لائنز تو خیر اب سامنے نہیں ہیں لیکن ایکسٹینشن ہو رہی ہے, لیکن کیا آپ کو لگتا ہے کہ یہ جو فرسٹریشن ہے وہ جینون ہے, کیونکہ پچھلے ایک سال سے یہ ایکسٹینشنز ہو رہی ہیں, تو ان ایکسٹینشنز کے لیے بھی تو کوئی ریڈ لائن ہوگی دنیا کے سامنے, نیگوشیٹرز کے سامنے؟
ہاں دیکھیے, ریڈ لائن یا ڈیڈ لائن تو ہو سکتی ہے, مگر یہ بہت پیچیدہ مسئلہ ہے. اور یہ میں جب ویانا میں پاکستان کا امبیسڈر تھا 2001 سے 2005 تک, یہ ایشو 2003 میں شروع ہوا تھا, اور جب آئی اے یہ اس مسئلے کو ریزالو نہیں کر سکا, جس میں دو باتیں تھیں کہ ایک تو ٹرانسپیرنسی نہیں تھی ایران کے پروگرام میں, اور دوسرے ایران کے اوپر کچھ ابلیگیشنز تھیں ایز اے این پی ٹی سگنیٹری, جو کہ جیسے پاکستان پہ نہیں ہے. اچھا, تو وہ جو پرابلمس تھی تو وہ پھر پولیٹیکل لیول پہ موو کر دی گئی P5+1, اور P5+1 کی نیگوسیشنز لوگ سمجھتے ہیں کہ پچھلے چند سالوں سے, بلکہ یہ تو 10 سال سے زیادہ کی نیگوسیشنز چل رہی ہیں. اب اس وقت جو صورت ہے, میرا خیال ہے براڈ ایشوز ڈسکس ہو گئے ہیں اور اس پہ کچھ مفاہمت اگریمنٹ بھی طے ہو, بات اگری بھی ہو چکی ہے. ایک تو سینٹریفیوجز کا ریڈکشن, دوسرے انریچڈ یورینیم کی ریڈکشن, تیسرے جو ان کے ایڈوانسڈ پروگرام جس میں چل رہا تھا فور دو میں, وہ اس پورے پلانٹ کو بند کیا جائے گا, اور صرف ریسرچ اور ڈیولپمنٹ کا پروگرام ہوگا. تو ہیوی واٹر پلانٹ بند کیا ہے عراق میں. تو یہ جو موٹی موٹی باتیں, یہ تو سب ہو گئی ہیں طے, لیکن بہت سی چھوٹی باتیں ہیں, جیسے کہ انریچڈ یورینیم آیا وہ کسی ملک کو بھیجا جائے گا جہاں پہ وہ ریڈیوس ہو کر لو انریچڈ یورینیم بنایا جائے گا, یا وہ ایران کے پاس کسٹڈی میں چھوڑ دیا جائے گا اور اس کی گائے بگائے انسپیکشن ہوا کرے گی.
تو یہ تو نقوی صاحب یہ تو ہے نا بڑی ٹیکنیکل چیزیں, لیکن کچھ پولیٹیکل بھی ہیں, جیسے ایران کے جی ہاں, لیکن جیسے ایران کے رہبر اعلی ہیں, ان کے اور ان کے ساتھ بہت سارے ملٹری کے اندر کچھ ایسے حلقے ہیں جن کے بڑے کنسرنز ہیں, جو ایکسیس مانگی جا رہی ہے ان جوہری تنصیبات پہ جو کہ ملٹری کی جو انسٹالیشنز ہیں اس کے سراؤنڈنگز میں بھی ہیں, تو وہاں تک ایکسیس کے بارے میں ان کے بڑے پولیٹیکل کنسرنز بھی ہیں, اور وہ آلریڈی ایسے کسی معاہدے کے خلاف بھی اپنی تشویش کا اظہار کر چکے ہیں یا اپنے تحفظات بیان کر چکے ہیں. تو آپ کے خیال میں یہ جو پولیٹیکل جی
دیکھیے, ہارڈ لائنرز دونوں طرف ہیں, امریکہ میں یورپ میں بھی ہارڈ لائنرز ہیں جو کہ ایران کا پروگرام پوری طرح ڈسمینٹل کرنا چاہتے ہیں تاکہ ایران کو ایٹامک انرجی کا ایکسس ہی نہ ہو رہے, اور اسی طرح ہارڈ لائنرز ایران میں بھی ہیں. تو دونوں سائڈز پہ ہارڈ لائنرز پائے جاتے ہیں, اور وہ لوگ رکاوٹیں بھی پیدا کر رہے ہیں. جیسے وزیر اعظم نواز شریف نے آج کہا ہے کہ اسپوائلرز بہت ہوتے ہیں کسی بھی ایگریمنٹ میں, تو یہ اسپوائلرز ہیں دونوں طرف. مگر میں سمجھتا ہوں کہ انسپیکشن کا معاملہ جو ہے وہ کافی حد تک طے ہو گیا ہے, اور ایران نے ایڈیشنل پروٹوکول سائن کیا ہوا ہے جس کے تحت انسپیکشنز ہو سکتی ہیں, سرپرائز انسپیکشنز بھی, اور اب اس کی ڈیٹیلز بھی ورک آؤٹ ہو چکی ہیں کہ کب کب ہوگی اور کہاں کہاں کس کس فیسلٹی میں ہو سکتی ہے. لیکن میں اس کا سمجھتا ہوں اصل مسئلہ یہ ہے کہ جو ایران میں ہارڈ لائنرز ہیں, ملٹری ہارڈ لائنرز, وہ لوگ جو حقیقت ہے اس سے ابھی تک پوری طرح
بہت شکریہ آپ کا آپ نے جوائن کیا ہے. ابھی تک پچھلے ایک سال میں اگر ہم خاص طور پہ دیکھیں بہت ڈیولپمنٹ ہو چکی ہے, براہ راست امریکہ اور تہران کا آپس میں کنیکٹ ہونا, ڈائلاگ کرنا, یہ بھی بڑی پیش رفت تھی, اور بہت سارے ایشوز پہ ایران کا پرنسپلی اس پہ اگری کرنا. آپ کو لگتا ہے کہ کسی وجہ سے یہ ریورسل ہو سکتی ہے یہاں پہ, اگر ٹیکنیکلٹیز پہ یا پولیٹیکل جو ایشوز ہیں اس کے اوپر اگر اختلاف بڑھتے ہیں اور ڈیڈ لائنز میٹ نہیں ہوتی ہیں تو ریورسل ہو سکتی ہے, یا آپ کے خیال میں واپسی کا راستہ نہیں ہے؟
دیکھیں ابھی اس جو یہ ڈیلز ہو رہی ہیں، یہ ایک فریم ورک تھا ٹاکس کا، اور حتمی معاہدے کی صورت کے لیے یہ ڈیلز کی ٹاکس ہو رہی ہیں، لیکن یہ ضروری نہیں کہ اس بحران کو یہ حل کر دے. پہلے تو بہت سخت کچھ ریزرویشنز ہیں جو آخری بالکل مراحل میں سامنے آئیں گے. کانفلکٹس، ایران یہ کہہ رہا ہے کہ جو دوسرے فریقین ہیں وہ آخری وقت میں اپنا موقف تبدیل کر رہے ہیں، وہ لوگ وائس ورسا وہ ایران پہ ڈال رہے ہیں کہ ان کی ایکسیسو ڈیمانڈز ہیں، اور وہ ڈیڈ لائن 30 جون سے ہوتے ہوئے 10 جولائی کو آ گئی، اور اب وہ کل ویکینڈ پہ بھی گفتگو کریں گے. اس دوران جرمنی کے وزیر خارجہ بھی واپس چلے گئے، پھر دوبارہ آئیں گے، رشیا کے بھی وفا چلے گئے. لیکن کہنے کا مقصد یہ کہ جو اہم ترین اس کے اندر جو چیزیں سامنے آ رہی ہیں تحفظات ایران کی، وہ یہ ہے کہ کہیں ان کی غیر جوہری تنصیبات کا جو ہے معائنہ کر کے انٹرویو نہ کیا جائے چیزوں میں. دوسرا یہ کہ جو یو این کی عام جو پابندیاں ہیں ہتھیاروں کی، اس کو ایران ختم کرنا چاہتا ہے جو امپورٹ پہ پابندی لگائی گئی. اور تیسرا سب سے زیادہ جو عدم اعتماد کا ان کو پرابلم ہے وہ یہ ہے کہ جو اقتصادی پابندیاں ہیں، ڈیل ہونے کی صورت میں ان کی نرمی کس رفتار سے ہوگی اور وہ کس طرح سے ہٹائی جائیں گی. تو یہ ان کی ریزرویشنز ہیں. اور کہا جا رہا نیبرز ہیں سعودی عرب کی رہبری میں، ان لوگوں کا تو بالکل وہ اسٹیل کے خلاف ہیں، اور وہ سمجھتے ہیں کہ اقتصادی طور پر اس سے ایران مضبوط ہوگا اگر ڈیل ہو بھی گئی. اور جو اسرائیلی ہیں وہ یہ، ان کے وزیر اعظم نے ابھی کل ہی یہ بیان دیا کہ اگر یہ ڈیل ہو بھی گئی تو ایران کو روک نہیں سکے گی، اور اگر یہ نہ روک سکی تو بہت زیادہ نقصان ہوگا.
بہت شکریہ افشاں، آپ ہمارے ساتھ رہیے گا، اور امبیسڈر سرور نقوی صاحب آپ سے بھی ہماری گزارش ہے کہ ہمیں جوائن رکھیے گا. کچھ منٹ کے بعد ہمارا جو سیگمنٹ ہے وہ شروع ہونے والا ہے ریڈیو اینڈ ٹی وی. ابھی آپ صرف ریڈیو پہ تھے، کچھ دیر بعد ہمارا ٹی وی کا سیگمنٹ شروع ہوگا. لیکن اس پہ جانے سے پہلے میں تھوڑا جو اپنا ابتدائیہ رکھنا چاہتا ہوں، جو اہم ہمارا موضوع ہے پاکستان اور بھارت دونوں کے وزراء اعظم کی ملاقات روس کے اندر اوفا کے اندر، اور کیا اس سے برف پگھلے گی دونوں ملکوں کے تعلقات میں جو کافی عرصے سے کشیدہ چلے آ رہی ہیں. دونوں ملکوں میں خاص طور پہ پارلیمنٹ کے اندر کیا کہا جا رہا ہے یہ ہم آپ کو بتائیں گے. لیکن پہلے ایک بریک لے لیتے ہیں، بریک کے بعد ہم واپس آئیں گے اور آپ کو بتائیں گے کہ اس موضوع پہ کیا ریئیکشن آ رہا ہے پاکستان کی پارلیمنٹ سے اور بھارت کے سیاسی ایوانوں سے اس کے بارے میں کیا کہا جا رہا ہے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے، www.urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. پرائم منسٹر میاں محمد نواز شریف اور بھارت کے وزیر اعظم نریندرا سنگھ مودی، دونوں وزراء اعظم کی ملاقات ہوئی ہے روس کے اندر اوفا میں، جہاں شنگائی تعاون کونسل کا اجلاس جاری ہے. سائڈ لائن اگرچہ یہ ملاقات ہے، لیکن ان حالات میں جب پچھلے کئی مہینوں سے دونوں ملکوں کے درمیان تعلقات کشیدہ چلے آ رہی ہیں، بذات خود اس ملاقات کے ہونے کو بھی لوگ اہم ڈیولپمنٹ قرار دے رہی ہیں. لیکن چونکہ اگر یہ دیکھا جائے کشیدگی ہوتی ہے، پھر تعلقات میں کہیں نہ کہیں لچک بھی نظر آتی ہے، تو بہت زیادہ ہائی ہوپس نہیں ہیں دونوں طرف. پاکستان کے پارلیمنٹیرینز ہوں یا بھارت کے اندر سیاسی ایوان ہوں، وہ یہ ضرور کہتے ہیں کہ ایک اچھی اور پازیٹیو ڈیولپمنٹ ہے، لیکن اس ڈیولپمنٹ کے ساتھ بہت زیادہ ایمبیشیس تعلقات رکھ لینا، اگریسو تعلقات توقعات رکھ لینا کہ وہ تمام جو ایشوز ہیں، بڑے بڑے جو مسائل ہیں دونوں ملکوں کے درمیان، وہ اس ایک ملاقات سے حل ہو سکتے ہیں. خاص طور پہ وہ بھی جو ایک سائڈ لائن ملاقات تھی، یہ شاید زیادتی ہوگی. پاکستان کے اندر کیا پہلے ہم آپ کو بتاتے ہیں کہ دونوں ملکوں کے وزراء جو سیکرٹری خارجہ ہیں، انہوں نے وزراء اعظم کی ملاقات کے بعد بریفنگ کیا دی. پہلے چند سیکنڈ کی ایک ساؤنڈ بائٹ ہم آپ کو سنواتے ہیں پاکستان کے فورن سیکرٹری اعزاز احمد چودھری کی.
بوتھ لیڈرز کنڈیمڈ ٹیررزم ان آل اٹس فارمز اینڈ اگریڈ ٹو کوآپریٹ ود ایچ ادر. دے اگریڈ دیٹ انڈیا اینڈ پاکستان ہیو اے کلیکٹو ریسپانسبلٹی ٹو انشور پیس اینڈ پروموٹ ڈیولپمنٹ.
جی، یہ پاکستان کے فورن سیکرٹری تھے، کافی آپٹیمسٹک تھے. بھارت کے فورن سیکرٹری جے شنکر، وہ کیا کہتے ہیں؟
ارلی میٹنگز آف ڈی جی بی ایس ایف اینڈ ڈی جی پاکستان رینجرز فالوڈ بائی دیٹ آف دی ڈی جی ایم اوز.
بھارت کے سیکرٹری خارجہ ایس جے شنکر نے بتایا کہ اس بات پر بھی اتفاق کیا گیا کہ پاکستان رینجرز کے ڈائریکٹر جنرل اور بھارتی بارڈر سیکیورٹی فورس کے سربراہ کے درمیان جلد ملاقات کے بعد دونوں ممالک کے ڈائریکٹر جنرل ملٹری آپریشنز کے درمیان ملاقات بھی ہوگی.
جی, اور اب ہم آپ کو بھارت سے ایک نقطہ نظر سنواتے ہیں, وہاں پہ کیا کہا جا رہا ہے اس بارے میں. بی جے پی کے اسپوکس پرسن ایم جے اکبر اور کانگریس کے اسپوکس پرسن اجے سنگھ کیا کہتے ہیں؟ پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. ہمارے ریڈیو کے لسنرز ہمارے ساتھ پہلے سے موجود ہیں میڈیم ویوز 972 کلو ہرٹز پہ, اور پروگرام کے حصے میں ہمارے ٹی وی کے ویور نے ہمیں جوائن کیا ہے جو ہماری ویب سائٹ پہ براہ راست ہماری سٹریمنگ کو دیکھ سکتے ہیں. اور پروگرام جہاں رنگ میں ہمارے پروڈیوسر انجم ویرل گل, اریشا خان, جبکہ اسٹوڈیو انجینئرز ہیں جیکسن ویٹز اور ان کے ساتھ ہیں ولیم اینڈراڈے اور ایمن رضوی اور اکبر نقوی ہمارے پروڈیوسرز کو ہیلپ کر رہے ہیں اسٹوڈیو کے اندر. بات ہم کر رہے ہیں روس میں شنگھائی تعاون کونسل, وہاں اس موقع پہ ہونے والے وزرائے اعظم بھارت اور پاکستان کے ان کی ملاقات کا, اگرچہ یہ سائڈ لائن ملاقات تھی لیکن بہت سارے تجزیہ کاروں کے نزدیک یہ ایک بہت اچھی ڈیولپمنٹ ہے, لیکن اس سے بہت زیادہ توقعات رکھنا وہ بھی درست نہیں ہوگا. ہم نے نقطہ نظر سنوایا پاکستان کے اور بھارت کے دونوں کے سیکرٹری خارجہ کا, اور اب ہم آپ کو کچھ پاکستان معافی چاہتا ہوں ہم آپ کو سنواتے ہیں کہ بھارت کے اندر پارلیمنٹیرینز کیا کہہ رہی ہیں, کانگریس کا اس پہ کیا اعتراض ہے, کانگریس پارٹی کا, آئیے سنتے ہیں.
1 جون کو سشما سوراج جی کہتے ہیں کہ جب تک لکھوی گرفتار نہیں ہوگا تب تک پاکستان سے بات چیت کرنے کا کوئی سوال ہی نہیں پیدا ہوتا ہے, اور وہاں پر جا کر پردھان منتری جی جا کر ہاتھ ملا رہے ہیں.
جی, یہ تھے کانگریس کے اسپوکس پرسن اجے سنگھ, اور بی جے پی جو کہ حکمران جماعت اس وقت, ان کے ترجمان ایم جے اکبر وہ کیا بتاتے ہیں؟
پردھان منتری بولتے رہے ہیں, اور خاص طور پہ جس بات کو انہیں یونائٹڈ نیشنز میں ہائی لائٹ کیا ہے, جس بات کو ہر بار جہاں بھی دیش جاتے ہیں اس کو ہائی لائٹ کرتے ہیں, اور اس بات کو اب ساری دنیا اقرار کر رہی ہے, اور اس بات کو اب پاکستان بھی اقرار کر رہا ہے. ٹیررزم ان آل اٹس فارمز از انایکسیپٹیبل.
کوئی بھی شکل ہو دہشت گردی کی وہ ناقابل قبول ہے. پاکستان کے وزیر اعظم نے بھی اسی پہ زور دیا, بھارت کے وزیر اعظم نے بھی, اور دونوں وزراء اعظم نے اس بات پہ اتفاق کیا کہ دہشت گردی کا جو چیلنج ہے اس خطے کے اندر, اس کو مل جل کے اس کا حل نکالا جانا چاہیے ہے. پاکستان کے اندر پارلیمنٹیرینز میر آصل بزنجو نیشنل پارٹی سے ان کا تعلق, وائس آف امریکہ سے انہوں نے بات کی, کیا کہتے ہیں اس میٹنگ کے بارے میں؟ چند سیکنڈ کی ساؤنڈ بائٹ.
انتہائی یعنی کہ اہمیت کے حامل ہے اور سگنیفیکنٹ ہے ملاقات, اس لیے کہ اس خطے میں بہت سارے مسائل ہیں, بہت سارے کور ایشوز ہیں, بہت سارے کانفلکٹس ہیں جن کو ریزالو ہونا ہے, اور وہ ریزالو جو ہیں وہ ابھی تک نہیں ہوئے, کچھ پرانے بھی ہیں جن کی وجہ سے جنگیں بھی ہوئی ہیں, یہاں پہ لوگ اپنی جانوں سے بھی ہاتھ دھو بیٹھے ہیں, معاشی طور پہ بڑا اس خطے کے لوگوں کا نقصان ہوا ہے, اور ان مسائل کے حل نہ ہونے کی وجہ سے اس خطے کے لوگ جو ہے وہ بدحال ہوئے ہیں. تو اچھا, مسائل جو ہے وہ بات چیت ہی سے حل ہوتے ہیں, اور خاص طور سے پڑوسیوں کے ساتھ تعلقات جو ہیں ان کا بہتر ہونا, ریجن کے جو لوگ ہیں بدحال لوگ, ان کو خوشحالی کے راستے پہ گامزن کرنے کے لیے انتہائی ضروری ہوتا ہے.
میں یہ کہتا ہوں کہ خوش فہمی میں نہیں رہنا چاہیے, انڈیا پاکستان کے بڑے پرانے جو ہیں مسائل ہیں, اور یہ مسائل یہ نہیں کہ حل نہیں ہو سکتے, یہ حل ہو سکتے ہیں, صرف یہ ہے کہ لیڈرشپ کے مائنڈ سیٹ میں چینج آنی ہے, اور اسپیشلی انڈیا کی لیڈرشپ کے مائنڈ سیٹ. ہم کوآپریشن کے لیے تیار ہیں. پرائم منسٹر آف پاکستان نے اپنی جو فارن پالیسی ہماری جو وضع کی ہے اس میں کہا ہے بیسٹ ریلیشنز ود نیبرز, اور اس کا عملی ثبوت دیا ہے کہ ان کی اوتھ ٹیکنگ پہ چلے گئے.
یہ ایک لحاظ سے یہ بڑی بات اس لیے ہے کہ آپ دیکھیں پچھلے چند مہینوں میں بارڈرس پہ جو ٹینشن تھی اور ملک کے درمیان جو ٹینشن تھی, جو ہارڈ ورڈز چل رہے تھے, تو یہ ایسی چیزیں ہیں جو جن کو آپ سمجھتے ہیں کہ یہ کوئی بڑی انسیڈنٹ بھی ہو سکتی ہے. تو اگر یہ سب نارمل ہو جاتے ہیں, ڈی جی او ایم اوز کی بات چیت شروع ہو جاتی ہے, نریندر مودی یہاں آتے ہیں سار کانفرنس میں, تو اس طرح میں سمجھتا ہوں کہ اس کو ہمیں اپریشیٹ کرنا چاہیے, اور یہ بہت پازیٹیو چیز ہے.
جی سامین, آپ نے جو نقطہ نظر سنا سب سے پہلے سینیٹر مشاہد اللہ خان کا، اس کے بعد جنرل عبدالقیوم بات کر رہے تھے، اور پھر میر حاصل مزن جو ان کی گفتگو آپ نے سنی. ہمارے ساتھ جرنلسٹ موجود ہیں جن سے ہم اس پہ انالیسز لیں گے، علی سرور نقوی صاحب فارمر امبیسڈر اور ڈائریکٹر ہیں سینٹر فار انٹرنیشنل اسٹڈیز اسٹڈیز کے، افشاں منگیش ہمارے ساتھ موجود ہیں لنڈن سے اور ہمیں جوائن کیا ہے پروگرام کے اس حصے میں، میجر جنرل دیپانکر بینرجی نے ڈائریکٹر ہیں انسٹیٹیوٹ آف پیس اینڈ کانفلکٹ اسٹڈیز کے نئی دلی میں بیسڈ ہیں. تینوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. جنرل بینرجی صاحب آپ سے پہلے اگر ہم اس کا آغاز کریں، بہت زیادہ ہوپس رکھنی چاہیے ہیں خاص طور پہ جب ایسے حالات میں ٹینشن تھی، لیکن آپ کو لگتا ہے کہ برف پگھل رہی ہے یا پگھلنا شروع ہو گئی ہے اور کچھ توقعات رکھی جا سکتی ہیں اس ملاقات کے بعد؟
ضرور میں مانتا ہوں کہ یہ ایک بہت ہی پازیٹو ڈیولپمنٹ ہے. یہ دونوں پرائم منسٹر جو اوفا میں ملے ہیں انہوں کا جوائنٹ اسٹیٹمنٹ بھی آیا ہے اور کافی سبجیکٹس کے اوپر ہمیں بات چیت کرنے کا ایک طریقہ ایک راستہ نکالا گیا ہے. اور میں سمجھتا ہوں کہ اس راستے میں اگر ہم چلیں اور یہ ایشوز ہم اگر ایڈریس کریں تو ضرور بھارت اور پاکستان کے بیچ میں ریلیشنز ابھی کافی سدھار سکتے ہیں.
ٹھیک ہے بینرجی صاحب، یہ بتائیے گا یہ اعلامیہ آپ کو کسی حد تک مختلف لگا، کیونکہ اعلامیہ تو پہلے بھی بہت جاری ہوتے ہیں اور خاص طور پہ ایسی ملاقاتوں کے بھی جو بڑی پلانڈ ہوتی ہیں، لیکن یہ تو بڑی سائڈ لائن ملاقات تھی، اگرچہ ظاہر ہے یہ بھی پلانڈ تھی لیکن یہ ایک سائڈ لائن ملاقات تھی، تو اعلامیہ میں کیا فرق نظر آیا آپ کو؟
دیکھیے سائڈ لائن یا مین ملاقات، ہاں ٹھیک بات ہے، سائڈ لائن یا مین ملاقات پہ کوئی طرف فرق نہیں ہوتا ہے.
صحیح،
دونوں لیڈر جب ملتے ہیں ایک ساتھ ملتے ہیں سیریسلی بات چیت کرتے ہیں اور ایک راستہ نکالتے ہیں کی بات چیت کیسے چلتے رہیں گے اور کیا کیا ایشوز کے اوپر ڈسکشن ہوگا، یہ سب سے بہتر اور سب سے بڑا رزلٹ ہوگا اس میٹنگ کا. اور جو بھی بڑا بڑا ایشوز ہیں ہمارے بیچ میں وہ ایڈریس کیا گیا ہے. سب سے پہلے بھارت کی طرف سے یہ جو کاؤنٹر ٹیررزم کے بارے میں بات چیت ہے، سب سے پہلے یہ نیشنل سیکیورٹی ایڈوائزرز دونوں دیش کے پہلے ملیں گے، اس کے بیچ میں بات چیت کریں گے. اس کے بعد یہ بارڈرز انسیڈنٹس جو ہو رہے ہیں تو ڈی جی بی ایس ایف انڈیا سے اور جنرل رینجرز پاکستان کی طرف سے ملیں گے اور امید ہے کہ یہ کچھ حل نکالیں گے. پھر ڈی جی ایم او کا بھی بات ہے، یہ نئے بات ہے کہ ایک ایسے بات میں ڈی جی ایم او بھی ملیں گے اس کے بعد. یہ اگر
سویلین انسٹیٹیوشنز کے ذمہ داران کے علاوہ جو ملٹری کے ذمہ داران ہیں ان کی بھی ملاقات ہوگی. امبیسڈر نقوی صاحب، آپ نے اس ملاقات کو کیسے پایا ہے؟ اور ایک بات میں آپ سے یہ پوچھنا چاہوں گا کہ اس طرح کی جو میٹنگز ہیں، ظاہر ہے وہ آپ کی جو ایک مستقل اسٹریٹجک ایک لائن ہوتی ہے یا ڈپلومیٹک لائن ہوتی ہے انہیں کو فالو کرتی ہیں، لیکن کیا یہ ایک ملاقات ان تعلقات کی جو حیات ہے یا جو اسٹیٹس ہے اس کی ڈائریکشن کو تبدیل کرنے کی اہلیت رکھتی ہے؟
میں تو ذرا اس کو اور ہسٹوریکل پرسپیکٹو سے دیکھتا ہوں اور ہمارے بھارت اور پاکستان کے درمیان جو تعلقات باہمی تعلقات ہیں اس میں بدقسمتی سے بہت سے فالس اسٹارٹس ہوئے ہیں. ایک اسٹارٹ ہوتا ہے وہ تھوڑے دن کے بعد وہ فزل آؤٹ کر جاتا ہے، پھر سے وی آر بیک ٹو اسکوائر ون، اور اس کے تھوڑے دن کے بعد ایک اور اسٹارٹ ہوتا ہے. یو نو وین منموہن سنگھ میٹ یوسف رضا گیلانی ان شرم الشیخ، دیٹ واز اے بگ اسٹارٹ، بٹ دین اگین وہ بھی پھر بعد میں فزل آؤٹ ہو گیا. اس کے بعد زرداری کئی بار بھارت گئے، ان کے ساتھ بھی پھر شروع ہوا کہ بھائی یہ اب نئے سرے سے تعلقات ہوں گے. اور نواز شریف صاحب کے دلی جب نریندر مودی کی انوگریشن تھی، تو اس پس منظر میں میں سمجھتا ہوں کہ ابھی دیکھنا ہے کہ اس سے کچھ پیش رفت آگے ہوتی ہے یا نہیں ہوتی ہے، یا یہ ایک رسمی گڈ ول ایکسرسائز تھی اور ایٹموسفیئر بہتر کرنے کی کوشش کی گئی ہے. ایٹموسفیئر بہتر کرنا تو لازمی ہے، لیکن اس کے بعد آگے بڑھنا چاہیے کہ مسائل حل ہوں. ہم ایٹموسفیئر کو کبھی کبھی ٹھیک کر لیتے ہیں، مسائل کو حل نہیں کرتے ہیں.
صحیح، تو آپ کے خیال میں مسائل لیڈرشپ کی ویل سے حل ہوں گے یا واقعتاً یہ فطری اور قدرتی اعتبار سے کوئی وقت ایسا آئے گا جو اس کو فورس کرے گا؟
نہیں، مسائل حل ہوتے ہیں جب اس کا ارادہ کیا جاتا ہے کہ حل کرنا ہے، اور کوئی مسئلہ ایسا نہیں ہے جو کہ حل نہیں ہو سکتا ہے. دنیا میں بہت سے ایسے ڈیفیکلٹ مسائل, بہت مشکل مسائل بھی رہے ہیں جو کہ حل ہوئے ہیں. تو میں سمجھتا ہوں کہ اس کے لیے ول چاہیے اور ڈٹرمنیشن چاہیے اور یہ ارادہ چاہیے. اچھا, اس میں پہلی بات جو میں ایک چیز کہوں گا کہ بھارت کو پاکستان کو ایک سوورن ایکول کی طرح دیکھنا چاہیے. بھارت پاکستان کو ایسے ٹریٹ کرتا ہے جیسے کہ کوئی روگ اسٹیٹ ہے. یہ ایٹیچیوڈ بدلنا چاہیے. جب تک یہ ایٹیچیوڈ نہیں بدلے گا, پاکستان کو کوئی انسینٹیو نہیں ہے کہ بھارت سے بہتری کرے. ٹھیک ہے, ہماری حالات ہمارے بہت بہتر ہو سکتے ہیں باہمی طور پہ اگر ہمارے تعلقات اچھے ہوں, لیکن نہیں ہے تو نہیں ہے. وی سروائیو, وی لیو. سو یہ جو ایک ہو گیا نا کہ وی آر دی اسپانسرز آف ٹیررسٹ اور ہم ٹیررزم کو ہر وقت پروموٹ کر رہے ہوتے ہیں, یہ تاثر غلط ہے. اور آپ کا ضرب از جو ایکسرسائز ہو رہی ہے ملٹری اوفینسو ایک سال سے, وہ سارے ایکسٹریمسٹ اور ملٹنٹس کو ٹارگیٹ کر رہی ہے. تو یہ سب چیزیں کیوں نہیں ریئلائز ہوتی ہیں دوسروں کو؟ دے سی اس ایز اے بیڈ اینڈ اے ویری سورٹ آف روگش کائنڈ آف اے اسٹیٹ.
اس کے میں جنرل بینرجی صاحب کا نقطہ نظر لوں گا, لیکن پہلے افشاں بنگش کے پاس ہم جائیں گے. افشاں, ان مذاکرات کے بارے میں آپ کی اوپینین میں چاہوں گا, چونکہ وقت کی کمی کے باعث میں اس کو سوال کو لمبا فریز نہیں کرتا ہوں. آپ بتائیے گا آپ نے کیسے اس کو انالائز کیا ہے.
میرا خیال میں مودی صاحب اور نواز شریف کے درمیان جو آخری ملاقات تھی کھٹمنڈو میں ہوئی لاسٹ ایئر مئی میں, کافی لمبا عرصہ ہے اس کے بعد ان کی ملاقات ہونا اچھا ہے. اور اگر ہم اس کے کانٹیکسٹ کو دیکھیں کہ صورتحال اس وقت کیا ہے سیاسی, تو اس لحاظ سے اس کانٹیکسٹ میں یہ کافی امپورٹنٹ ایک پیش رفت ہے. کیونکہ ابھی تھوڑی دن پہلے ہی بھارتی وزیر جو سوراج صاحب ہیں انہوں نے کہا تھا کہ جب تک 26/11 کے مبینہ ماسٹر مائنڈ ذاکر الرحمان لکھوی کھلے گھوم رہے ہیں تب تک بات نہیں ہو سکتی. اسی طرح پاکستان اور بھارت کے جو تعلقات ہیں وہ کافی خراب ہوئے جب حال ہی میں جو پاکستان کی طرف سے کہا گیا کہ را جو ہے وہ کراچی اور بلوچستان میں اپنی سرگرمیاں کر رہی ہے. تو کافی کشیدگی کی سچویشن تھی جس میں یہ سامنے آئی ملاقات, ایک گھنٹے کی ملاقات تھی. اور میرے خیال میں اس پہ جو یہ ڈی جی بی ایس ایف اور اسی طرح پاکستان ریجنز کے چیف کی جو ملاقات کے بارے میں کہا جا رہا ہے, ڈی جی ایم اوز کی ملاقات بھی متوقع ہے, تو کافی معنی خیز چیزیں. اس کا سب سے بڑا فائدہ تو یہ ہو گیا کہ دونوں ممالک کے قبضے میں جو مچھیرے تھے ان کی کشتیاں تھیں وہ تو چھوڑ دی جائیں. سو کانفیڈنس بلڈنگ جو میجرز ہیں وہ سامنے آ رہے ہیں, اور کافی میرا خیال میں اچھی معنی خیز یہ پروگرس ہے کہ اگلے سال دونوں کی ملاقات پھر سے ہو رہی ہے سارک میں.
جی جنرل بینرجی صاحب, علی سرور نقوی صاحب نے یہ فرمایا کہ بھارت کو خاص طور پہ یہ جو ایک اپروچ ہے کہ پاکستان ایک روگ اسٹیٹ ہے, اس اپروچ کو بدلنا ہوگا. آپ کے خیال میں یہ اپروچ بدل رہی ہے یا بدل سکتی ہے؟
کوئی اسٹیٹ روگ اسٹیٹ نہیں ہے, کوئی اسٹیٹ لیس ساورن یا کم ساورن اسٹیٹ نہیں ہوتے ہیں. یہ انٹرنیشنل ریلیشنس میں اور ہمارے ابھی پورے ورلڈ کے حساب سے سب اسٹیٹس ایکول ہیں. یہاں ٹھیک بات ہے, جیسے ہمارے بیچ میں بارڈرز میں ہمیں ایسے فائرنگ نہیں ہونا چاہیے. ابھی تک جو بارڈر سے انفلٹریشن ہو رہا ہے, اس سال پاکستان کی طرف سے انڈیا کی طرف جو آتا ہے آ رہے ہیں, اس سے کافی لڑائی جھگڑا چل پڑتے ہیں. بارڈر میں فائرنگ زیادہ ہے, یہ ہمیں بند کرنا پڑے گا. یہ اگر بند نہیں ہوتا ہے تو دونوں سائڈ کے بیچ میں دوسرے کی طرف کافی اسی مطابق ایکوزیشنز چلتے رہیں. تو ہمیں امید ہے کہ ایسے اس مطابق سٹرکچر ڈائیلاگ میں ابھی ڈی جی بی ایس ایف اور رینجرز کے بیچ میں اور نیشنل سیکورٹی ایڈوائزر کے بیچ میں یہ سیکورٹی کے بارے میں جو آؤٹ اسٹینڈنگ ایشوز ہیں ان کو حل کرنا چاہیے. میں سمجھتا ہوں کہ آپ اگر دیکھیں بھارت اور بنگلہ دیش کے بیچ میں ریلیشنز کچھ آٹھ دس سال پہلے بنگلہ دیش کی طرف سے یہاں ہمیں کچھ اچھا رسپانس نہیں مل رہا تھا, جو کہ ٹیررسٹ انڈیا سے جا کے بنگلہ دیش میں پہنچ جاتے تھے اور وہاں ان کو سیکورٹی وغیرہ مل جاتا تھا. جب یہ بنگلہ دیش یہ انڈیا کے ٹیررسٹ کو سپورٹ نہیں کیے ہیں, اس کے بعد فوراً بنگلہ دیش اور بھارت کے بیچ میں ریلیشنز بالکل بدل گیا ہے. اور بھارت اور پاکستان کے بیچ میں سمجھتا ہوں یہ جو ٹیررسٹ دونوں,
لیکن جنرل صاحب اس میں ایک بڑا ضمناً سوال ہے. پاکستان کو بذات خود ٹیررسٹ کا سامنا ہے, بہت زیادہ نقصان ہو چکا ہے. پچھلے 12-13 برسوں میں تقریباً ایک اندازے کے مطابق 80,000 سے زیادہ لوگ اس ٹیررزم کی نظر ہو گئے ہیں. تو پاکستان اگر اتنا ہی کنٹرول کر سکتا کہ وہ بھارت میں انفلٹریشن نہ ہونے دے تو وہ اپنے آپ بھی اس کا خاتمہ کر لیتا.
میں مانتا ہوں یہ درست بات ہے. ہم مانتے ہیں کہ پاکستان کے بیچ میں جو ٹیررسٹ کے حملے کی وجہ سے जो नुकसान हुआ है, जो आदमी के जाने गए हैं, ये बहुत ही ज्यादा है। तो ये प्रॉब्लम है, दोनों देश के बीच में ये प्रॉब्लम है और दोनों देश को, दोनों साइड को मिलके इसके हल करना पड़ेगा।
जी बहुत शुक्रिया आपका जनरल दीपांकर बैनर्जी, आप हमारे साथ थे भारत से। अम्बेसडर अली सरवर नकवी साहब, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। आफशां, आप हमारे साथ रहिएगा। और हमें ज्वाइन किया इस सेगमेंट में ब्रिगेडियर साद मोहम्मद साहब ने, मुमताज़ डिफेंस एंड सिक्योरिटी एनालिस्ट हैं। दो इशूज़ पर हम उनके कमेंट्स लेंगे, लेकिन पहले एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और इस गुफ्तगू को, इस सेगमेंट को भी जारी रखेंगे। और प्रोग्राम के अगले हिस्से में हम बात करेंगे पाकिस्तान और अफगानिस्तान वो तालिबान को इंगेज करने में कितने कामयाब हो सकते हैं और पाकिस्तान का आज भी अफगान तालिबान के ऊपर कितना असर रसूख है, एक ब्रेक के बाद।
व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहाँ रंग में सामिन, आपका खैर मकदम। हमारे व्यूवर्स को भी हम वेलकम कहते हैं और प्रोग्राम के सिलसिले में हम बात करेंगे। पाकिस्तान और अफगानिस्तान, एक अरसे से कोशिश थी कि किसी सतह पे तालिबान को इंगेज किया जाए मुज़ाकरात के अंदर, और अफगानिस्तान का जो सियासी मसालियत का या उसका जो रिकन्सिलिएशन प्रोसेस है, पॉलिटिकल प्रोसेस है, सियासी अमल है, उस धारे में उनको लाया जाए। अब जो इत्तलात मिली 7 जुलाई को पाकिस्तान के दारुलहुकूमत इस्लाम आबाद उसके नवा में एक तफरी मकाम मरी, वहाँ पे बताया जा रहा है कि तालिबान के ज़िम्मेदारान और अफगान हुकूमत के मुज़ाकरात हुए हैं, जिसको पाकिस्तान ने होस्ट किया, पाकिस्तान ने उसकी मेज़बानी की। और अहम नुक्ता यह था कि अमरीका और चीन, उन्होंने भी बाहसियत ऑब्जर्वर इन मुज़ाकरात में शिरकत की है। अगरचे इतलात ये भी आ रही हैं कि मीडिया इतलात के बाद सतह पे या अफगान तालिबान की जो क़यादत है, मुल्ला उमर हैं, वो इसको ओन भी करते हैं या नहीं करते हैं। बाज़ कन्फ्लिक्टिंग मीडिया रिपोर्ट्स थी कि उन्होंने कहा कि ये हम तो ये इन मुज़ाकरात को ओन नहीं करते हैं, जब तक कि उनका एक जो मौक़ है, असूली मौक़ रहा है कि अफगानिस्तान की सरजमीन से तमाम गैर मुल्की फ़ौजी चले नहीं जाते, अफगान हुकूमत के साथ बातचीत नहीं हो सकती है। हमें ज्वाइन किया है सेगमेंट में जनाब ब्रिगेडियर साद मोहम्मद साहब ने, मुमताज़ डिफेंस एंड सिक्योरिटी एनालिस्ट हैं। अफशां वंगश हमारे साथ पहले से मौजूद हैं, एक्टिविस्ट हैं और इसके साथ साथ PhD लॉरेट, सब्जेक्ट उनका कॉन्फ्लिक्ट एंड नॉन स्टेट एक्टर्स एंड इंटरनेशनल लॉज, इस पे उनकी महारतें हैं। ब्रिगेडियर साहब आपका बहुत शुक्रिया, हमने आपकी वक्त की कमी के सबब आपको इस सेगमेंट में लिया है, लेकिन पिछले पे भी मैं आपके कमेंट्स ज़रूर लेना चाहूँगा। हमारे साथ भारत से जनरल दीपांकर बैनर्जी मौजूद थे। पाकिस्तान और भारत के वज़राए आज़म की मुलाकात, बहुत संजीदा नौयत की कशीदगी अभी भी अपनी जगह पे मौजूद है, लेकिन आपको लगता है कि ये एक कदम आगे की तरफ हो सकता है और वो जो कंसर्न्स हैं दोनों तरफ उनको एड्रेस करने में ऐसे फोरम तश्कील पा सकते हैं जहाँ पे मदद मिले?
मेरा अपना तो मौकफ ये है कि हिंद और पाकिस्तान के अगर ताल्लुकात जो हैं उनका सिर्फ एक हल है और वो ये है कि पाकिस्तान और हिंद जो हैं वो आपस में इन मामलों को बातचीत के जरिए हल करें।
सही।
लेकिन बदकिस्मती से इस वक्त जो हिंद में सरकार है मोदी साहब की, उनका ये एक एटीट्यूड है और वो ये है कि वो एक मस्कुलर किस्म की फॉरेन पॉलिसी अपनाए हुए हैं और वो पाकिस्तान को फिशार के नीचे ला के उसके ऊपर प्रेशर डाल के वो मुज़ाकरात करना चाहते हैं। नवाज शरीफ साहब ने बहुत कोशिश की और मैं नवाज शरीफ साहब की जो उनकी वो है पॉलिसी है कि अगर इस खत्ते में अमन आएगा तो पाकिस्तान तरक्की करेगा और तमाम जो हमसाये हैं पाकिस्तान के उनके साथ अच्छे ताल्लुकात होने चाहिए, लेकिन ये रेसिप्रोकेट नहीं हो रहा है हिंद की साइड से और वो इस किस्म की बातचीत में पाकिस्तान को ले आते हैं और उसके बाद फिर ये ऐसी एक हरकत कर जाते हैं कि जिससे ताल्लुकात जो है वापस पुरानी सतह पे चले जाते हैं। तो नवाज शरीफ साहब जितनी भी कोशिश करें, मुझे इससे कोई ऐसे इस वक्त उम्मीद नहीं है कि पाकिस्तान और हिंद के दरमियान कोई ऐसे मुज़ाकरात जो मनखेज हों जिनसे कोई नतीजा निकले, मेरे ख्याल में फिलहाल उसका मुझे कोई ऐसे आसार नजर नहीं आ रहे हैं।
जी अब हम आते हैं जरा तालिबान, अफगान तालिबान के साथ उसको, लेकिन वो नहीं, पाकिस्तान ने जो फैसिलिटेट किया मुज़ाकरात को मरी के अंदर, अफशां कितनी इंपॉर्टेंट डेवलपमेंट है, क्योंकि कहा तो ये भी जा रहा था कि अफगान तालिबान के ऊपर अब पाकिस्तान का शायद इतना असर रसूख ना हो, लेकिन इन मुज़ाकरात का हो जाना कितना सेटिस्फैक्ट्री है और क्या ये अब भी रिफ्लेक्ट करता है कि पाकिस्तान इसमें एक अहम प्लेयर है और अहम किरदार अदा कर सकता है? جی افشاں بنگش آپ سے یہ سوال تھا.
طالبان کے ایک ترجمان کی طرف سے یہ بیان آیا تھا کہ بات چیت میں شامل لوگ طالبان کے حقیقی نمائندے نہیں تھے بلکہ پاکستانی خفیہ ایجنسیوں نے اصل نمائندوں کو حد سے بیجا میں رکھا ہوا تھا یا اغوا کر لیا تھا. سو اس کی اہمیت تو وہیں پہ ہے, پاکستان کی اہمیت طالبان کے اندر کس طریقے سے کتنی ہے, کس پیمانے پہ, یہ تو ساری دنیا جانتی ہے. تو افغانستان کے جو نئے صدر ہیں اشرف غنی, وہ بھی جنگجوؤں کے ساتھ جنگ بندی کی خواہش رکھتے ہیں جس کی وجہ سے ان کا بہت زیادہ جھکاؤ ہے پاکستان کے ساتھ اور ان کو کرٹیسزم کا بھی نشانہ بنایا جاتا ہے. اب سٹیک ہولڈرز میں اب چین اس لیے بھی ہے مندوبین میں شامل کہ پاکستان اور افغانستان کے اندر ہونے والی جو انسرجنسی ہے اس سے ان کا جو مغربی پروونس ہے اس میں وہ انفلٹریٹ کر رہی ہے. امریکی حکومت کو اپنے اربوں جو ڈالرز ہیں ان کی فکر ہے, جو افغان سیکورٹی فورسز کو چاہیے ہوں گے جب وہ یہاں پر سے جائیں گے اور امن کو سسٹین کرنے کے لیے انہیں وہ لگانے پڑیں گے. اسی طرح پاکستان کی جو اسٹیک ہولڈرز اس طرح ہے کیونکہ اس کی اہمیت اس لیے ہے کہ اس کو پوری دنیا میں ایک ایسا ملک سمجھا جا رہا ہے جو اپنے علاقے میں طالبان کو آزادانہ سرگرمی جاری رکھنے کی اجازت دیتا ہے جس سے افغانستان ڈی سٹیبلائز ہو رہا ہے.
جی جنرل بریگیڈیر سعد محمد صاحب, افغانستان کے طالبان کا ہوسٹ کرنا پاکستان کا اور افغان حکومت کے ساتھ ان کو انگیج کرنا, پہلے تو تھوڑی ان خبروں کی اتھینٹسٹی پہ اگر آپ روشنی ڈال سکیں, جو یہ متنازع خبریں آئیں کہ وہ کون لوگ ہیں, وہ واقعی حقیقی نمائندے ہیں یا نہیں افغان طالبان کے, اس کے بارے میں آپ نے کیا انالائز کیا ہے؟ جی بریگیڈیر صاحب, بریگیڈیر سعد محمد صاحب آپ ہمارے ساتھ ہیں؟ جی بریگیڈیر سعد محمد صاحب آپ میری آواز سن سکتے ہیں؟ غالباً میری آواز بریگیڈیر صاحب تک نہیں پہنچ پا رہی یا وہ مجھے نہیں سن پا رہی ہیں. افشاں آپ اس کو جاری رکھیے گا. کیا آپ کو لگتا ہے کہ اب ملا عمر کم از کم اپنے اس موقف میں تھوڑی لچک پیدا کر سکتے ہیں, کیونکہ اگر دیکھا جائے تو انٹرنیشنل فورسز کا انخلا ہو چکا ہے, اب ایک اسٹیٹ کے ٹرینر کی حیثیت سے. جی بریگیڈیر صاحب آپ میری آواز سن سکتے ہیں؟ جی بریگیڈیر سعد محمد صاحب آپ میری آواز سن سکتے ہیں؟
جی بالکل میں سن رہا ہوں آپ کی آواز.
جی آپ سے وہی سوال تھا کہ یعنی ایک تو ان خبروں کی کو آپ نے کیسے انالائز کیا کہ وہ حقیقی نمائندے ہیں یا نہیں, اور دوسرا یہ کہ پاکستان کا کتنا اثر و رسوخ ہے آج بھی افغان طالبان کے اوپر, کیا وہ ان پہ ٹرسٹ کرتے ہیں, وہ ان پہ ٹرسٹ کرتے ہیں, کیا ریفلیکٹ ہوتا ہے اس پیش رفت سے؟
جی پاکستان نے اپنی پوری کوشش کی کہ وہ افغانستان کے جو تحریک طالبان افغانستان ہے اس کے اوپر فشار ڈالیں, اس کے اوپر پریشر ڈالیں کہ وہ مذاکرات کی میز کے اوپر آ جائیں. لیکن بدقسمتی سے ہوا یہ ہے کہ جو ان کی شور رہبری ہے وہ اس وقت دو اس میں دھڑوں میں تقسیم ہو گئی ہے. ایک وہ ہیں جو مذاکرات کے حامی ہیں لیکن ان کا اثر رسوخ بہت کم ہے, اور جو باقی ملا محمد اختر محمد منصور صاحب ہیں اور باقی جو ان کے رفقا ہیں وہ یہ سوچتے ہیں کہ اس وقت بات چیت کرنا ان کے لیے ان کے مفاد میں نہیں ہے, سو وہ بات چیت نہیں کرنا چاہتے ہیں. تو یہ صرف وہ لوگ آئے ہیں جو پاکستان کے بات سننے کے لیے تیار ہیں, جو مذاکرات کے حامی ہیں, لیکن اس میں شورا کی جو حمایت ہے وہ اس میں نہیں ہے.
تو اگر یہاں پہ اس طرح کا ڈیلیگیشن کسی معاہدے پہ اتفاق بھی کر لیتا ہے تو اس کی اہمیت کیا رہے گی؟
وہ اس کی کوئی اہمیت نہیں رہے گی کیونکہ ان کا جو اثر رسوخ افغانستان کے اندر جو مزاحمت ہے اس کے اوپر بہت کم ہے, اور جو سخت موقف رکھنے والے ہیں ان کا جو اثر رسوخ ہے مزاحمت کے اوپر جو افغانستان کے اندر ہے اس کے اوپر زیادہ ہے, تو یہ ڈلیور نہیں کر سکیں گے. مجھے یہ نہیں نظر آ رہا ہے کہ جو یہ لوگ مذاکرات میں شامل ہوئے, جو رمچی میں بھی آئے اور جو ادھر اسلام آباد یا مری میں آئے, ان کا وہ اثر رسوخ نہیں ہے. تو مجھے نہیں لگتا ہے کہ یہ مذاکرات کامیابی کی طرف جائیں گے جب تک طالبان کے اندر ایک اتنا بڑا گروپ نہ اٹھے جو ان کے اوپر حاوی ہو جائے جو مذاکرات کے حامی نہیں ہیں.
Exactly. بہت شکریہ آپ کا افشاں, اس کو سم اپ کیجیے گا. کم از کم اس سے یہ ہو سکتا ہے کہ جیسے پاکستان کے اندر ہم نے دیکھا مذاکرات شروع کیے گئے لیکن اس میں ایک دراڑ یا ایک تقسیم آئی مختلف ملٹنٹ گروپس کے اندر, اور اس کا فائدہ ریاست کے اداروں کو ہوا, نان اسٹیٹ ایکٹرز کو نقصان ہوا. تو کیا یہ اپروچ ان مذاکرات کے نتیجے میں ہم اسی طرح کا ملتا جلتا نتیجہ ہمیں افغانستان میں بھی دیکھنے میں مل سکتا ہے؟
اصل میں وہاں پہ جو صورتحال ہے وہ
काफी पेचीदा है, तो कहने की जरूरत ही नहीं है। इस सारे जो प्रोसेस से मेरे ख्याल में सदर अशरफ गनी जो हैं उन पे सियासी दबाव जरूर कम होगा कि उन पे इल्जाम है कि बहुत ज्यादा पाकिस्तान की तरफ झुकाव रखते हैं, उनको बहुत मराद देते हैं। लेकिन अगर कुछ राय ये भी है लोगों की कि अगर तालिबान और अफगानिस्तान के दरमियान कुछ तय पा भी जाता है तो जरूरी नहीं कि अफगानिस्तान में अमन की जानिब को पेशरफ्त हो, क्योंकि तालिबान काफी हद तक अफगानिस्तान में तकसीम हो चुके हैं, स्प्लिट हो चुके हैं, और इस्लामिक स्टेट की एक और जो अफगान शाख है जो होम ग्रोन है वो भी सर उठा रही है। तो अफगानिस्तान में से जो फील्ड बहुत सारे तालिबान में ऐसे फील्ड कमांडर्स हैं जो अपने सियासी जो साथी हैं जिनका झुकाव सियासत की तरफ है उनसे वो तहफ़ुज़ात रखते हैं कि ये तहरीक के महाज पर जाकर और वहां पर जो सख्तियां कठिनाइयां मुजाहिद जो हकीकी मुजाहिद हैं वो बर्दाश्त कर रहे हैं वो तो वो बर्दाश्त नहीं करते। और बहुत से अफगान तालिबान ऐसे भी हैं बड़े जो ये समझते हैं कि अमरीकी फौज अगर वहां से चली जाए तो तालिबान आज भी वहां पर हुकूमत पर कब्जा कर सकते हैं।
बहुत शुक्रिया आफशा मंगेश, आपने हमें ज्वाइन किया। ब्रिगेडियर साहब मोहम्मद साहब आपके भी हम मशकूर हैं कि आप हमारे साथ रहे। और सामिन प्रोग्राम के आखिरी 5 मिनट हम क्विकली जाएंगे क्रिकेट पे। स्पोर्ट्स पाकिस्तान की टीम उसके सामने इस वक्त सबसे बड़ा चैलेंज चैंपियंस ट्रॉफी के लिए क्वालिफाई करना है, और उसके लिए श्रीलंका के खिलाफ जो ओडीआई सीरीज जारी है शुरू होने वाली है उसमें फतह बेहद ज़रूरी हो चुकी है, और साथ साथ एक और सीरीज़ जो उस पर असरअंदाज होगी वो है बांग्लादेश और वेस्ट इंडीज़ की। याह्या हुसैनी की कैलकुलेशंस क्या हैं डायरेक्टली हम उनके पास जाएंगे, स्पोर्ट्स जर्नलिस्ट स्पोर्ट्स एंकर। याह्या बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया है। क्या तवक्कोआत हैं टेस्ट सीरीज़ के बाद ओडीआई सीरीज़, क्या पाकिस्तान वाकईतन ग्रीन शर्ट्स ये जीत सकती है और चैंपियंस ट्रॉफी को सिक्योर कर सकती है उसमें अपनी पार्टिसिपेशन को?
अच्छा जितनी संजीदगी का असल जितनी संजीदगी का मुजाहरा आप अपने शो में क्रिकेट के लिए निकालते हैं, मैं मानता हूँ आपका दिल क्रिकेट के लिए धड़कता है, आपका पैशन है क्रिकेट के लिए, लेकिन जितना वक्त आप क्रिकेट के लिए निकालते हैं ना उतना ही वक्त सोच है पाकिस्तान क्रिकेट बोर्ड का, और शायद पाकिस्तान क्रिकेट की तबाही की यही वजह है कि आज हम 9वें नंबर पर मौजूद है और आज हम अपनी पूरी तवानाई कर रहे हैं कि आईसीसी चैंपियंस ट्रॉफी 2017 में जगह बना लें। ऐसा करने वो जीत जाए हम हार जाए, वो हार जाए हम जीत जाए।
या देखिए आप इतनी लाउड आवाज उठाते हैं, एक आधे घंटे का प्रोग्राम 5 दिन करते हैं, हम 5 मिनट मैनेज कर लेते हैं, अगर सिर्फ आवाज उठाने से बात हल होती तो यकीनन आपका प्रोग्राम जो है ना वो बहुत ज्यादा, उसकी ऑडियंस भी बहुत बड़ी है और आपको डायरेक्ट वो मॉनिटर भी करते हैं।
मोहब्बत अरशद असद आपकी असद अगर संजीदगी से मैं आपके सवाल के जवाब दूँ तो वाकई बड़ा संजीदा मसला है पाकिस्तान क्रिकेट के लिए, आज और मुश्किल हो सकती थी पाकिस्तान के लिए। आज अगर आखिरी की टीम भारत को हरा देती मतलब नेल बाइटिंग फिनिश हुआ उस मैच में, भारत की टीम जीत गई है, लेकिन असद पाकिस्तान टीम के लिए इतना आसान नहीं होगा श्रीलंका को श्रीलंका में हराना। 9 साल से हम श्रीलंका में वनडे सीरीज नहीं जीते हैं, 2006 में आखिरी सीरीज जीते थे। और जो ये टीम सिलेक्शन है ना अरशद असद, इस टीम सिलेक्शन के ऊपर कप्तान अजहर अली और कोच मुख्तार अहमद तो बहुत ज्यादा तहफुजात हैं, बिलखसूस मुख्तार अहमद जो T20 स्पेशलिस्ट हैं और नुमान आसिफ को जो टीम में शामिल किया गया असद उसके ऊपर कुछ ज्यादा खुश नहीं है। और फिर जुनैद खान को मेरी समझ से बाहर है कि क्यों टीम से ड्रॉप कर दिया गया है, मिडिल ऑर्डर बैटिंग आपकी जो है बिल्कुल ऐसे नाम इस टीम में शामिल है जो मिडिल ऑर्डर बैटिंग का जोर नहीं उठा सकते, तो इस टीम के लिए अब दुआओं की बहुत जरूरत है। और अफसोस की बात यह है कि माह मुबारक जा रहा है और रियल एक्शन की जरूरत है इस टीम का।
अच्छा लेट्स से यही आपकी अदरवाइज आपने कुछ कैलकुलेशन तो की होगी, सीरीज अगर जीत जाती है पाकिस्तानी टीम तो फिर चैंपियंस ट्रॉफी क्वालिफाई कर सकती है?
असद सवाल आपने बहुत अच्छा किया है, क्योंकि ये जो जिम्बाब्वे की सीरीज है ना ये पाकिस्तान के लिए कोई और मुश्किल सूरत हाल का पेश आना साबित हो सकती है, क्योंकि मैं श्रीलंका में पाकिस्तान टीम की जीत के बावजूद पाकिस्तान टीम के लिए हालात साजगार नहीं देख रहा, क्योंकि मेरे समझ से बाहर है कि क्रिकेट बोर्ड क्या सोच कर वेस्ट इंडीज को 3 मुल्की टूर्नामेंट का जिम्बाब्वे के लिए मदद कर रहा है। देखिए वेस्ट इंडीज को नहीं खेलता तो आपके लिए अच्छा था, अब वेस्ट इंडीज के लिए भी उतने ही इक्वल चांसेस हो जाएंगे जितने आपके लिए अच्छा है। अगर आप श्रीलंका को हरा भी देते हैं तो तब भी आपके लिए जो है वो जिम्बाब्वे में ट्राई नेशन सीरीज में अच्छी कारकर्दगी अजहल जरूरी है, वरना जिम्बाब्वे के खिलाफ एक नाकामी आपको बहुत मुश्किल आ सकती है, नाकामी का सोच नहीं सकते।
आप
पाकिस्तान के लिए
आप नौजवान टैलेंट पे बड़ा फोकस करते हैं और नौजवानों ने परफॉर्म किया, टेस्ट जितवाया, सीरीज जितवाई 2006 के बाद, अब अगर नए फेसेस ओडीआई में हैं तो उनसे तवक्कोआत क्यों ना रखी जाए?
नहीं असद मेरा ख्याल है फिर हमारी बड़ी पुरानी दोस्ती है, मैं आपके शो में अपनी वक्तन को वक्तन राय देता रहता हूँ, मैंने कभी ये नहीं कहा कि मैं नौजवानों को बहुत ज्यादा जो है वो परहेज करता हूँ, मैं इस बात का कायल हूँ कि जो आपके सीनियर क्रिकेटर्स हैं उनको आप करते हैं, और ये जो अभी आप हालांकि जीते हैं वो नौजवान की कारकर्दगी से ज्यादा यूनुस खान की भरपूर बैटिंग का तसलसल था जिसकी वजह से हम मैच जीते हैं। नौजवानों को आप बिल्कुल शामिल करें, लेकिन नौजवानों को उनके कंधों पर बोझ डालने से पहले उनके कंधों को तवाना तो करते हैं, हम नौजवानों के बोझ कंधों पर डालकर उन नौजवानों को अपनी परफॉर्मेंस से भी पीछे करते हैं।
बहुत शुक्रिया याया हुसैनी, आपने हमें ज्वाइन किया, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। हम कोशिश करेंगे कि किसी दिन हम शायद एक घंटे का शो भी स्पोर्ट्स पे स्पेशली कर सकें और आप उसमें ज़रूर शामिल होंगे। आज के प्रोग्राम का सामने यहाँ पे वक्त ख़त्म होता है। प्रोड्यूसर ने हमारे साथ अंजुम मेरल गिल और रिशा खान, स्टूडियो में उनकी मुआवनत की हमारे अकबर नकवी ने और एमन रिजवी ने, जबकि हमारे इंजीनियर जैक्सन बेट्स और विलियम एंड्रॉयड हमारे साथ मौजूद थे। असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।